आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
यो प्रेमलाई पाउन कहीँ सकिन्न, कहीँ सकिन्न। Yeah। यो प्रेमलाई पाउन कहीं सकिन्न कहीं सकिन्न ओ
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी अनि आजको यो कार्यक्रममा तपाईंलाई स्वागत छ। श्रोता, अघिल्लो कार्यक्रममा हामीले याकुब तीन अध्याय एकदेखि चार पदबाट यस विषयबाट अध्ययन गरिरहेका थियौं। परमेश्वरले जिब्रोद्वारा विश्वासको जाँच्नुहुन्छ अनि हामी यही विषयलाई याकुब तीन अध्याय पाँचदेखि अठार पदबाट आज निरन्तर अध्ययन गर्नेछौं। म अघिल्लो दिनमा अध्ययन गरेको वचन खण्ड एकपल्ट पढिदिन्छु। यहाँ यस प्रकार लेखिएको छ, भाइ हो, तिमीहरूमध्ये धेरैजना शिक्षक नहो, किनकि तिमीहरू जान्दछौ हामी शिक्षा दिनेहरूको न्याय अझ कठोर रूपले हुनेछ, किनकि हामी सबै धेरै भूल गर्दछौं। जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन, त्यसले आफ्ना सारा शरीरमा पनि लगाम लगाउन सक्छ र त्यो सिद्ध मानिस बन्छ। यदि घोडाहरूलाई बसमा राख्नलाई तिनीहरूका मुखमा लगाम लगायौं भने तिनीहरूका सारा शरीरलाई जता पर्यो त्यतै लान सक्छौ। हेर त, जहाजहरू जो तेज हावाले चल्दछन् ती ठूला ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्नो इच्छा अनुसार जता मन पर्यो त्यतै लान्छ। त्यसपछि हामी याकुब तीन अध्याय पाँच र छ पदमा हेर्नेछौ, त्यस्तै जिब्रो पनि एउटा सानो अंग भएर ठूला ठूला कुराको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको झिल्कोले ठूलो वन पनि स्वाहा पार्दछ। जिब्रो पनि एउटा आगो नै हो, यो शरीरका अंगहरूमध्ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्काइदिन्छ र नरकको आगोमा त्यो जल्छ। अमित्र, याकुबको यो तीन अध्यायको यस शास्त्र खण्डमा आधारमा डाक्टर मेग्गीले एक सानो पुस्तक लेखेका छन्, जुनको शीर्षक हो हेल अन फायर, अर्थात नरकको आगो। मित्र, त्यो नै जिब्रो बन्न सक्छ। लेखेको छ, जिब्रोमा नरकको आगो लागेको छ। यो अति नै चाखलाग्दो कुरा छ कि याकुबले जिब्रोलाई आगोसँग तुलना गर्दछन्। मलाई थाहा छैन तपाईहरूले जंगलमा आगो लागेको कहिले देख्नु भएको छ या छैन, तर प्रत्येक सुक्खाको समयमा मेरो घरदेखि 10-15 किलोमिटर चुरे पहाड़हरू छन्, त्यहाँ आगो लाग्दछ, जुनलाई हामी डडेलो लागेको भन्छौ। तिनीहरू अति नै धेरै तहस नहस गर्ने उजाड पार्ने कुरा हो र धेरै त त्यो पूर्ण रूपमा अनियन्त्रित हुन्छ र जबसम्म त्यो आफै जलेर खत्तम हुँदैन वा जबसम्म वर्षा हुँदैन त्यो डडेलो खत्तम हुँदैन। हजुर, निश्चय नै आगो मानिसको र प्राकृतिकको सबभन्दा महान एक मित्र भएको छ। केही इतिहासकारहरू भन्छन् सभ्यता तब शुरू भयो जब मानिसले आगो आविष्कार गरे। जब यो नियन्त्रणमा हुन्छ यसले हाम्रा शरीरलाई तातो न्यानो गराउँदछ, यसले खाना पकाउँदछ। यस तरिकामा आगो धेरै क्षेत्रमा अति नै धेरै उपयोगी छ। तर जब यो नियन्त्रणदेखि बाहिर हुन्छ यो खतरनाक हुन्छ। यो निराशजनक कुरा हो जब कुनै घरमा आग लाग्दछ अनि यस्ता घटना हामीले हाम्रा सहर गाउँ घरहरूमा नदेखेको कुरो होइन। हाम्रा वर्तमान सभ्यतामा पनि हामी आगोहरूको नियन्त्रण सक्षम भएका छैनौं। उदाहरणको निम्ति ईस्वी सम्वत् 1666 आगोले लन्डनलाई बिल्कुल विध्वंस गर्यो। त्यस्तै 1881 चिकागो शहरलाई पूर्ण रूपमा ध्वस्त गरिदियो। यिनीहरू महान ऐतिहासिक आग लागि हुन् अनि आज अझै पनि हामी आगोद्वारा अति नै ठूलो विध्वंस बर्बादी भएको देख्छौं। जिब्रो आगो जस्तै हो। जब यो नियन्त्रणमा हुन्छ त्यो आशिषको कुरा हो। जब यो नियन्त्रणदेखि बाहिर हुन्छ यो विध्वंस विनाश गर्ने कुरो हो। यो चंगाई वा आशिष हुन सक्छ या यो श्राप बन्न सक्छ। हितोपदेश 12 अध्यायको 18 पदमा हामी पढ्छौं, व्यर्थको गफ तरवार झैं तीखो हुन्छ तर बुद्धिमानको बोलीले मानिसहरूलाई निको पार्दछ। जिब्रो वा बोली मार्ने तरवार जस्तै हुन सक्छ तर यो स्वयं स्वास्थ्य पनि हुन सक्छ वा निको गर्ने कुरा पनि हुन सक्छ। यो जिब्रोको कस्तो तस्विर छ यहाँ। फेरि हितोपदेश 15 अध्यायको 14 पदमा हामी पढ्छौं, चतुर समशक्ति भएको हृदय ज्ञानको खोजीमा रहन्छ तर मूर्ख मानिसले मूर्ख कुरा मात्र रुचाउँछ। मित्र, तपाईँलाई यादै होला कि मैले सिमोन पत्रुसको बारेमा अघिल्ला पहिलेका वचन अध्ययनमा देखिसकेका छौं जहाँ मैले भनेथे कि सिमोन पत्रुसको बोलीले उसलाई धोका दिएथ्यो। उसले इन्कार गरे कि उसले कहिले पनि प्रभुलाई चिन्दैनथे जान्दैनथे। जब सानी नोकर्नी केटी भनिन् कि तिम्रो बोलीले यो प्रकट गर्दछ कि तिमी पनि गलिलकै हौ, अर्थात तिनको तात्पर्य तिमी प्रभुका चेला हौ। देख्नुभयो, पत्रुसले आफ्नो बोलीले जिब्रोले उहाँलाई धोका दिए। तर पेन्टिकोस्टको दिनमा कुन त्यो कुरो थियो प्रभु येशूले प्रयोग गर्नुभयो तिनको जीवनमा? मित्र, त्यो उही बिना सोच विचार बोल्ने सिमोन पत्रुस उसकै जिब्रो बोली थियो प्रभु येशू ख्रिष्टले त्यो पेन्टिकोस्टको दिनमा प्रयोग गर्नुभयो। जिब्रो या श्राप बन्न सक्छ या चंगाई वा आशिषको कुरा बन्न सक्छ। अनि 7 र 8 पदमा लेखिएको छ, हरेक किसिमका पशु पंक्षी घस्रने जन्तु र समुद्रका जीव जन्तुलाई तह लगाउन सकिन्छ, मानिस जातिबाट नै तह लगाइएको छ तर जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन। घातक विषले भरिएको यो चञ्चल दुष्ट हो। मित्र, मानिसहरूले जंगलका हिंस्रक र विशाल पशुहरूलाई सध्याउन सक्छन् र सधाइरहेका छन् पनि, नियन्त्रण गरिरहेका छन् पनि। यो हामी सर्कसका ती पशुहरूमा देख्न सक्छौ। यो सबैलाई थाहा भएको कुरो हो तर यो सानो जिब्रोलाई कसैले सधाउन सक्दैन। खाली उद्धार भएको शरीरमा पुनर्जीवित वा नयाँ जन्म भएको जिब्रो जुन परमेश्वरले सोध्याएको छ, तालिम दिनुभएको छ, त्यसले मात्र उहाँको लागि त्यसलाई प्रयोग गर्न सकिन्दछ। पाउलले भनेको यो कुराको ध्यान दिन चाखलाग्दो कुरो हो, रोमी 10 अध्यायको 9 पदमा, यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यो भने र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भने, आफ्नो हृदयमा विश्वास गर्यो भने तिमीले मुक्ति पाउनेछौ। अर्को शब्दमा हामीले युगल गीत गाउनुपर्छ। जिब्रो र हृदय मेलमा वा लयमा तालमा हुनुपर्दछ। प्रभु येशूले भन्नुभयो मत्ती 12 अध्यायको 34 पदमा, हे विषालु साँपका सन्तानहरू हो, तिमीहरू खराब भएर कसरी असल कुराहरू बोल्न सक्दछौ? किनकि हृदयको भरपूरीबाट नै मुखले बोल्दछ। मित्र, मतलब जुन कुरा हृदयभित्र छ त्यही नै बाहिर निस्कि आउँदछ। कसैले यो भनेथे, जुन कुरा हृदयको कुवामा छ मुखको बाल्टिनद्वारा भएर बाहिर आउनेछ। यदि त्यो कुनै कुरा तपाईँको हृदयमा छ भने त्यो तपाई निश्चय नै चाँडै वा पछिबाट बोल्न गइरहनुहुनेछ वा बोल्नुहुनेछ। यो चाखलाग्दो कुरा छ कि जब हाम्रा प्रभु गुंगा मानिस कहाँ आउनुभयो, सुसमाचारको लेखकले यो भन्नमा अति नै होसियारी छन्, उहाँले उसको मुखको छुनुभयो। मेरो मित्र, यदि उहाँले तपाईँले छुनु भएको छ भने उहाँले तपाईँको मुखको पनि जिब्रोको पनि छुनु भएको छ। अनि 9-10 पदमा लेखिएको छ, यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौ र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी श्राप्त छौं। एउटै मुखबाट आशीर्वाद र श्राप निस्कन्छ। मेरो भाइ हो, यसो नहुनु पर्ने हो। तपाईँ र मसँग भएको जिब्रोले परमेश्वरको स्तुति प्रशंसा गर्दछ वा परमेश्वरको निन्दा गर्न सक्दछ। अमित्र, जिब्रो वा बोलीले मानिसलाई पशु चारबाट माथि उचाल्दछ वा अलग गर्दछ। मानिस बकबक गर्ने बाँदर होइन वा चिरचिर गर्ने चरा होइन। मानिसले मानिससँग संचार आदान प्रदान गर्न सक्छ र उनी परमेश्वरसँग पनि संचार आदान प्रदान गर्न सक्छ वा बातचित गर्न सक्छ। जब कुनै मानिस आराधना सेवाको दिन स्वर्गीय दूतले जस्तै भजन गाउन सक्छ अनि त्यसपछि बाँकी पूरा हप्ताभरि शैतानले जस्तै बात गर्छ वा कुरा गर्छ, तपाईँ त्यसलाई बोक्रे भन्न सक्नुहुन्छ र बाइबलले त्यस्तो मानिसलाई कपटी पाखण्डी भन्दछ। अनि आज त्यहाँ त्यस्ता धेरै मानिसहरू मण्डलीमा छन्। मैले धेरै त्यस्ता क्रिस्टियन भनाउँदाहरू भेटाएको छु जसका मुख भन्दा खराब वचन बोल्ने मुख, झगडा गर्ने मुख, निन्दा र आलोचना खण्डन गर्ने मुख कसैको छ मलाई जस्तो लाग्दैन। अनि तिनीहरूको त्यस प्रकारको जीवनको कारण धेरै अन्य जातिहरू प्रभु विश्वासमा आउनदेखि तर्किरहेका छन्। तिनीहरू एक किसिमले बाधाको ढुङ्गा भइरहेका छन्। मित्र, कुनै मानिसले आराधना सेवाको निम्ति परमेश्वरलाई आफ्नो मुखले आशिष दिन सक्छ, धन्यवाद दिन सक्छ, स्तुति प्रशंसा गर्न सक्छ या उसले अरू दिन चाहिँ परमेश्वरलाई निन्दा गर्न सक्छ। तपाईसँग भएको मुखले निश्चय नै यी दुई मध्ये कुनै एउटा कुराको गर्न सक्छ। प्रभु येशूले भन्नुभयो, जुन कुरा मानिसको हृदयभित्र हुन्छ त्यो मुखद्वारा बाहिर निस्कि आउनेछ। तपाईँ यस कुरामा निश्चित हुन सक्नुहुनेछ कि तपाईँको जिब्रोले त्यसको कुनै दिन कुनै समय निश्चय नै भन्न गइरहेको छ। अनि 11-12 पदमा लेखिएको छ, के पानीको मूलको एउटै धाराबाट मिठो र तितो पानी निस्कन्छ र? मेरा भाइ हो, के अञ्जीरको बोटमा जैतुन अथवा दागको बोटमा अञ्जीर फल्न सक्छ र? तितो पानीको मूलबाट पनि मिठा पानी निस्कन सक्दैन। अर्को शब्दमा, कुनै मानिस दुई मुखे, दुई चित्ते र धेरै जिब्रो चलाउने व्यक्ति हुन सक्छ। उसले दुवै असल र खराब कुरा बोल्न सक्छ, तर यस संसारमा कुनै पनि मूल वा फोराले दुवै मिठो र तितो पानी दिँदैन। एक रुखले दुवै नेभारा र जैतुनहरूको फल फलाउन सक्दैन। अहिले जिब्रोले वा बोलीले पक्का विश्वासको प्रकट गर्दछ, किनभने यही मुखले हृदयभित्र भएको कुराको अंगीकार गर्दछ, स्वीकार गर्दछ। अनि 13 पदमा लेखिएको छ, 13 पदमा, तिमीहरूमध्ये बुद्धिमान र ज्ञानी को छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्ना कामहरू देखाओस्। जिब्रोले पक्का वा विश्वासको प्रकट गर्दछ। यसले परमेश्वरको लागि साक्षी वा गवाही दिन सक्छ। यसले बुद्धिको बताउन सक्छ। अनि 14 पदमा लेखिएको छ, तर यदि तिमीहरूका हृदयमा कटु ईर्ष्या र स्वार्थ अभिलाषा छन् भने यी कुरामा अभिमान नगर र सत्यतालाई झुट्टा नबनाऊ। विरोध र कटुता विश्वासको फलहरू होइनन्, तर जिब्रोले त्यस्तो प्रकारको कुरालाई उक्साउन सक्छ। याकुबले मूर्ख विश्वासी जिब्रो र बुद्धिमान विश्वासको जिब्रो बीच भिन्नताको बनाइरहेका छन्। भन्नु नै पर्दा, वास्तवमा अनियन्त्रित जिब्रोले वा बोलीले ती अरू मानिसहरूको हृदयमा र दिमागहरूमा प्रश्नको खडा गराउँदछ
र यो कुराको बारेमा कि त्यो व्यक्ति परमेश्वरका सन्तान हुन् या होइनन्, तपाईँ मलाई यस कुरामा विश्वास दिलाउन सक्नुहुन्न। एक सत्य पक्का विश्वासी हप्ताको छ दिन श्राप दिन सक्छ वा कुनै पनि खराब गलत कुरा बोल्न सक्छ, अनि त्यसपछि आराधना सेवाको दिनमा चाहिँ भजन स्तुति प्रशंसा गाउँदछ। अह, उसले गन्ध फोहोर जोक्सहरू ठट्टाहरू बताउन सक्छ, अनि त्यसपछि सन्डे स्कूलमा बच्चाहरूलाई पढाउँछ प्रभु येशूको प्रेमको बारेमा। तपाईसँग भएको जिब्रोले ती दुई मध्ये एउटाको निश्चय नै गर्न सक्छ, तर यदि यसले ती दुवैको गर्दछ भने यस कुराले विरोधको उक्साउँदछ, जागृत गर्दछ। हामीलाई यहाँ भनिएको छ, सत्यको विरोधमा झूठ नबोल। झूठ बोल्ने जिब्रो त्यो एक कुरा हो जुनले प्रभु येशूलाई पूरा हप्ताभरि त्यसको वार्तालापद्वारा बोली वचनद्वारा इन्कार गर्दछ। अनि पन्ध्र पदमा लेखिएको छ, यो बुद्धि स्वर्गीयबाट आउने बुद्धि होइन, तर संसारिक, अनात्मिक र सैतानिक हो। याकुबले यसको स्पष्ट बनाउँदछन्, विरोध र डाहा परमेश्वरबाट उत्पन्न हुने कुरो होइन, ती उहाँबाट कति पनि आउँदैनन्, त्यो त संसारिक, शारीरिक र सैतानी हो। अनि सोह्र पदमा लेखिएको छ, किनकि जहाँ डाहा र स्वार्थपूर्ण अभिलाषा हुन्छ त्यहाँ भाड बैलो र हरेक किसिमको भ्रष्ट काम हुन्छ। अनियन्त्रित जिब्रोले डाहा र विरोधको उत्पादन गर्दछ, जुनले गडबडी र हर प्रकारको दुष्ट कामतिर डोर्याउँछ। शास्त्रले यो स्पष्ट पार्दछ कि परमेश्वर गडबडीको कर्ता हुनुहुन्न। आज हामीले संसारमा देख्ने गडबडी त्यो गडबडी हो जुन शैतानको कामद्वारा त्यो सानो कुरा जिब्रोको प्रयोग गरेर ल्याइएको छ, जुनले धेरै कठिनाई र समस्याहरूको सिर्जना गर्दछ। अनि सत्र पदमा लेखिएको छ, तर जुन बुद्धि स्वर्गीयबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहितको र कपटरहितको हुन्छ। पहिलो कुरा लेखिएको छ, जुन बुद्धि माथि स्वर्गीयबाट आउँदछ, यसको मतलब यो अमिश्रित हो, यो ओरिजिनल हो, यो नै बुद्धि परमेश्वरबाट आउँदछ। र याकुबले स्पष्ट रूपमा यसको पहिचान गर्दछन्, यो हो मिलनसार, कोमल, दया, असल असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्छ। अनि अठार पदमा लेखिएको छ, शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र तिनीहरूले धार्मिकताको फसल बटुल्छन्। यिनीहरू चाहिँ विश्वासका फलहरू हुन्। शान्ति वा मेलमिलाप हुन सक्नुभन्दा पहिले त्यहाँ धार्मिकता हुनै पर्छ। यो सन्देश आज संयुक्त राष्ट्रसंघमा गए हुने थियो, तपाईँ धार्मिकता बेगर शान्ति पाउन सक्नुहुन्न। त्यहाँ त्यो दिन आइरहेको छ, भजनकार भन्छन् भजन संग्रह 85:10 पदमा, जब शान्ति र धार्मिकताले एक अर्कालाई चुम्बन गर्नेछन्। आज तिनीहरू आपसमा पनि जाँदैनन् पनि। याकुब 3 अध्यायमा याकुबको पत्रको पहिलो मुख्य विभाजन खण्डको अन्त गर्दछ, जुनमा याकुबले सत्य वा पक्का विश्वासको प्रमाणीकरणसँग व्यवहार गरेका छन्। विश्वासमा भिन्नता छ, तपाईँ गलत कुरामा विश्वास गर्न सक्नुहुन्छ वा तपाईँ आफ्नो स्वीकृतको शिर खाली हलाएर त्यसलाई विश्वास भन्न सक्नुहुन्छ, तर उद्धार गर्ने विश्वासले सधैँ असल कामहरूको उत्पादन गर्दछ। यी 3 अध्यायहरूमा याकुबले धेरै तरिकाहरूको देखाएका जुनमा परमेश्वरले हाम्रो विश्वासलाई त्यो सत्य हो या होइन सो कुराको प्रमाण गर्न जाँच्नुहुन्छ। सबभन्दा पहिले परमेश्वरले विश्वासको कष्ट दुःखहरूद्वारा जाँच्नुहुन्छ, अनि दोस्रो परमेश्वरले विश्वासको खराब कुराले जाँच्नुहुन्न वा परीक्षा गर्नुहुन्न। त्यसपछि तेस्रो कुरो, परमेश्वरले विश्वासको वचनद्वारा जाँच्नुहुन्छ। अनि अर्को चौथो जाँच यो, परमेश्वरले विश्वासको कुनै मानिसको सम्मानमा, त्यसको आदरमा, मनोवृत्ति र व्यवहारिक क्रियाद्वारा जाँच्नुहुन्छ। अनि पाँचौ कुरो, परमेश्वरले असल कामहरूद्वारा विश्वासको जाँच्नुहुन्छ। र छैटौं, परमेश्वरले विश्वासको जिब्रोले वा बोली वचनद्वारा जाँच्नुहुन्छ। याकुबले यो धेरै नै स्पष्ट गरे कि सत्य विश्वास विश्वासीको जीवनमा स्पष्ट हुनेछ, प्रमाणित हुनेछ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536679847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
सबै बजा हटी गयो, सबै दुखी हुने यो मन अब खुसी हुन थाल्यो। यसलाई पाएपछि सबै बजा हटी गयो, सबै दुखी हुने यो मन अब खुसी हुन थाल्यो। नयाँ दोसले चायो, नयाँ दोसले चायो। लौ न यो के भयो, मलाई गाउन मन लाग्यो। अब चिन्ता बिक्री आज अनि भोलिको लागि, मन भरि छायो खुसी यसुलाई पाएपछि। देख्छु सबै रमाएको, गर्दै प्रशंसा यसुको।